سورة نساء. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة. شروع کرتی ہوں اللہ کے نام سے جو مہربان اور نہایت رحم فرمانے والا ہے. اے لوگو، اپنے پروردگار سے ڈرو جس نے تمہیں ایک جان سے پیدا کیا اور اسی سے اس کی بیوی کو پیدا کر کے ان دونوں میں سے بہت سے مرد اور عورتیں پھیلا دیں. اس اللہ سے ڈرو جس کے نام پر ایک دوسرے سے مانگتے ہو اور رشتے ناطے توڑنے سے بھی بچو. بے شک اللہ تعالیٰ تم پر نگہبان ہے. اور یتیموں کو ان کے مال دے دو، اور پاک اور حلال چیز کے بدلے ناپاک اور حرام چیز نہ لو، اور اپنے مالوں کے ساتھ ان کے مال ملا کر نہ کھا جایا کرو. بے شک یہ بہت بڑا گناہ ہے. اگر تمہیں ڈر ہو کہ یتیم لڑکیوں سے نکاح کر کے تم انصاف نہ کر سکو گے، تو اور عورتوں میں سے جو بھی تمہیں اچھی لگیں تم ان سے نکاح کر لو، دو دو، تین تین، چار چار سے. لیکن اگر تمہیں برابری نہ کر سکنے کا خوف ہو تو ایک ہی کافی ہے. یا تمہاری ملکیت کی لونڈی، یہ زیادہ قریب ہے ایسا کرنے سے نا انصافی، اور ایک طرف جھک پڑنے سے بچ جاؤ. وات النساء صدقاتهن نحلا، اور عورتوں کو ان کے مہر راضی خوشی دے دو. ہاں اگر وہ خود اپنی خوشی سے کچھ مہر چھوڑ دیں تو اسے شوق سے خوش ہو کر کھاؤ پیو. یہ تھی آیت نمبر 1 سے 4 سورۃ نساء. اس کا عنوان ہے انسانوں کے معاملے کو اللہ کا معاملہ سمجھو. حقیقت یہ ہے کہ اللہ تعالیٰ نے ہم سب کو دنیا میں پیدا کیا، تقسیم مرد اور عورت کی گئی جو ضرورت کا تقاضا تھا، اور اسی ضرورت کو پورا کرنے کے لیے عورت اور مرد کے مختلف رول ڈیفائن کیے. ہر دور میں عورت کے حقوق پہ بہت بات کی جاتی ہے، لیکن حقیقت یہ ہے کہ اسلام نے عورت کو جو حق دیا اس کی بنیاد اگر دیکھا جائے تو نکاح کی صورت میں پڑتی ہے. ان 4 آیات میں اللہ تعالیٰ نے جتنے بھی حقوق کا تذکرہ فرمایا اس میں سے اکثریت جو ہے وہ عورتوں کے حقوق سے ہیں. اللہ تعالیٰ انسان سے کیا چاہتا ہے؟ کہ انسان دنیا میں ایک دوسرے کو انسان سمجھے، اور سب مل جل کر ایک خاندان کی طرح انصاف اور خیر خواہی کے ساتھ رہیں. اور جب انسان کا تعلق خون کے رشتوں کے ساتھ جڑے تو اس میں تو ذمہ داری اور زیادہ بڑھ جاتی ہے. لیکن بعض دفعہ انسان اپنی ذاتی زندگی کو بنیاد بناتے ہوئے اپنے خون کے رشتوں کو کاٹنے لگتے ہیں. ایسے وقت میں لوگ یہ سوچتے ہیں کہ ہم نے اگر کسی انسان کا حق نہ دیا تو یہ ہمارا اس انسان کے ساتھ معاملہ ہے. لیکن حقیقت یہ ہے کہ یہ معاملہ انسان کا انسان سے نہیں، انسان کا رب سے ہو جاتا ہے. اگر یہ اصول جو ان آیتوں کا ٹاپک ہم نے بنایا، اگر ہم اس کو اپنی زندگی کا کوڈ ورڈ بنا لیں کہ انسانوں کے معاملے کو رب کا معاملہ سمجھو، دنیا میں کسی کے ساتھ ظلم نہیں کر پائیں گے، کسی کے ساتھ زیادتی کر ہی نہیں سکیں گے. اس لیے کہ اللہ کی ذات جو بندے سے اتنی قریب ہے کہ اس کے شاہراہ سے بھی قریب ہے. بعض دفعہ انسانوں کے ساتھ معاملہ کرتے ہوئے ہم یہ سوچتے ہیں کہ فلاں کیا کرے گا. مثلا مرد جب اپنی بیوی سے معاملہ کرے تو کہے یہ کہاں بولے گی، اس کی کہاں جرت ہے بولنے کی. اگر کوئی امیر کسی غریب سے بات کرے تو کہے ہوں یہ کون ہوتا ہے میرے آگے بولنے والا. لیکن جس کو یہ پتا چل جائے کہ میں اس رب کی پکڑ میں ہوں جو مجھ سے بہت بڑا ہے، تو ایسا شخص پھر زندگی میں انشاءاللہ ایسے کام کرے گا جو اللہ تعالیٰ کی طرف آئیں گے. اسی چیز کو کہ رشتہ داروں کے ساتھ تعلق اچھا کیا جائے، قرآن پاک میں اور حدیث میں اس کو صلہ رحمی کہا جاتا ہے. اور اللہ تعالیٰ نے اس کو اتنا اہم سمجھا کہ فرمایا کہ جو رحم کو جوڑے گا میں اس کو جوڑوں گا، جو رحم کو کاٹے گا میں اس کو کاٹوں گا. اس سے پتہ چلتا ہے کہ اللہ سے تعلق کا امتحان بندوں سے تعلق کے معاملے میں لیا جاتا ہے. وہی شخص اللہ سے ڈرنے والا ہے جو بندوں کے حقوق کے معاملے میں بھی اللہ سے ڈرے، اور وہی شخص اللہ سے محبت کرنے والا ہے جو بندوں کے ساتھ محبت میں اس کا ثبوت دے. یہی بات انسانی تعلقات میں بھی مطلوب ہے، اور خاندان کے تعلق میں تو یہ اور بہت زیادہ. بعض دفعہ ہم یہ بہت خوش فہمی کا شکار ہوتے ہیں کہ ہمارا تعلق باللہ بڑا مضبوط ہے، اور نماز، روزے اور قرآن پاک کے پڑھنے کے بعد ہم اللہ کا قرب بھی محسوس کرتے ہیں. لیکن یہ جملہ ہائی لائٹ کر کے لکھے گا کہ اللہ سے تعلق کا اظہار بندوں کے معاملات کے ساتھ آتا ہے. اس کا تذکرہ انشاءاللہ آگے بھی آنے والا ہے. وَلَا تُؤْتُوا السُّفَهَاءَ أَمْوَالَكُمُ الَّتِي جَعَلَ اللَّهُ لَكُمْ قِيَامًا وَارْزُقُوهُمْ فِيهَا. بے عقل لوگوں کو اپنا مال نہ دے دو جس مال کو اللہ تعالیٰ نے تمہاری گزران کے قائم رکھنے کا ذریعہ بنایا ہے. ہاں انہیں اس مال میں سے کھلاؤ پلاؤ، پہناؤ اڑاؤ، اور انہیں معقولیت سے نرم بات کہو، اور یتیموں کو ان کے بالغ ہو جانے تک سدھارتے اور آزماتے رہو. پھر اگر ان میں تم ہوشیاری اور حسن تدبیر پاؤ تو انہیں ان کے مال سونپ دو، اور ان کے بڑے ہو جانے کے ڈر سے ان کے مالوں کو جلدی جلدی فضول خرچیوں میں تباہ نہ کر دو. مالداروں کو چاہیے کہ ان کے مال سے بچتے رہے. ہاں مسکین محتاج ہو تو دستور کے مطابق واجبی طور سے کھا لے، پھر جب انہیں ان کے مال سونپو تو گواہ بنا لو. دراصل حساب لینے والا اللہ تعالیٰ ہی کافی ہے. للرجال نصيب مما ترك الوالدان والأقربون. ماں باپ اور رشتہ داروں کے ترکے میں مردوں کا حصہ بھی ہے اور عورتوں کا بھی. جو مال ماں باپ اور رشتہ دار چھوڑ مرے، خواہ وہ مال کم ہو یا زیادہ ہو، اس میں سے حصہ مقرر کیا گیا ہے. اور جب تقسیم کے وقت قرابت دار اور یتیم اور مسکین آ جائیں تو تم اس سے تھوڑا بہت انہیں بھی دے دو، اور ان سے نرمی سے بات کرو، اور چاہیے کہ اس بات سے ڈریں کہ اگر وہ خود اپنے پیچھے ننھے ننھے نہ تمام بچے چھوڑ جاتے ہیں جن کے ضائع ہو جانے کا اندیشہ رہتا ہے، تو ان کی چاہت کیا ہوتی. بس اللہ سے ڈر کر جچی تلی بات کہا کریں. ان الذین یاکلون اموال الیتام ظلما، جو لوگ ناحق ظلم سے یتیموں کا مال کھا جاتے ہیں وہ اپنے پیٹ میں آگ ہی بھر رہے ہیں، اور ان قریب وہ دوزخ میں جائیں گے. یہ تھی آیت نمبر 5 سے 10. اس کا عنوان ہے مال نہ عیش کے لیے ہے نہ اظہار فخر کے لیے، بلکہ زندگی کے قائم رہنے کے لیے. مال کے بارے میں ہمیشہ ہی لوگ پریشان رہے کہ کیا اسلام مال کا دشمن ہے، اور کیا مال کمانے کے لیے انسان کو اسلام اور اسلام کی تعلیمات چھوڑنی پڑتی ہیں. تو بات یہ ہے کہ اسلام مال کا دشمن نہیں. اللہ تعالیٰ نے ان آیات میں یہ نظریہ بتا دیا کہ ایک انسان کا مال نہ تو اس لیے اس کو ملا کہ وہ اسے عیش کرے، اور نہ اس پہ فخر کر کے لوگوں کا جینا دشوار کر دے. اصل بات کیا ہے کہ مال کسی کے دنیا میں قائم رہنے، اس کے قیام اور اس کی بقا کا سامان ہے. اگر کسی کے پاس مال نہیں تو وہ کیسے جیے گا؟ مال ایسے ہی ہے. میں آپ کو ایک چھوٹی سی مثال دینا چاہوں گی، انشاءاللہ تعالیٰ آپ لوگ اس سے سمجھ سکیں گے، کہ جیسے کشتی ہے، آپ اس کشتی کو کہاں چلائیں گے؟ پانی میں چلائیں گے نا، خشکی میں نہیں چلے گی. کشتی کے لیے جس طرح پانی لازمی ہے نا، اسی طرح آخرت کی کشتی کو چلانے کے لیے دنیا کا مال پانی کی حیثیت رکھتا ہے. اللہ تعالیٰ نے ہمیں مال کیوں دیے؟ تاکہ اس میں ہم اپنی دنیا کی کشتیاں بھی چلاتے رہیں، اور اسی کشتی کو اور بڑھا کے صرف اس دنیا تک نہ رکھیں بلکہ آخرت کی طرف لے جائیں. لیکن جب وہی پانی ضرورت سے زیادہ ہو جاتا ہے تو کیا ہوتا ہے؟ وہ اسی کشتی کے اندر آ جاتا ہے اور وہ کشتی ڈوب جاتی ہے. یہ ہے مال کا فلسفہ. مال کی محبت دل سے باہر رہے. مال ہاتھوں میں رہتا ہے تو انسان کے لیے قیم قیام رہنے کا ذریعہ ہے، لیکن جب وہی مال دل کے اندر آنے لگتا ہے تو وہ دل کی کشتیوں کو ڈبو دیتا ہے. مال کا مقام ہاتھ ہے، ایک ہاتھ سے دو، ایک سے لو. مال کو کبھی جمع کر کے نہ رکھو سوائے اس کے کہ کوئی ایسی مجبوری کا خطرہ ہو کہ تم بعد میں کسی کے آگے ہاتھ پھیلا کر اپنے آپ کو رسوا نہ کر سکو. اس کے علاوہ مال جو ہے، اللہ سبحانہ تعالیٰ نے انسان کے لیے ایک ضرورت کی چیز بنائی ہے. مال اپنی جگہ سے برا نہیں، اور مال اپنی جگہ پہ اچھا نہیں. اصل چیز یہ کہ اس مال کا آپ استعمال کہاں کرتے ہیں. کسی کے ہاتھ میں ایک چھری تھما دی جائے، وہ اس چھری کے ساتھ کسی کا گلا کاٹ دے، یا پھر وہ اسی چھری کے ساتھ کوئی سبزی کاٹ کے کھانا بنا لے، یہ تو سراسر اس بندے پہ ڈیپینڈ کرتا ہے کہ اس نے اس چھری کا کیا استعمال کیا. تو لہٰذا مال کو برا کہنا اصل میں اسلام کے نقطۂ نظر کو نہ سمجھنے کے برابر ہے. ہاں، صرف مال کے لیے دنیا میں رہنا یا مال کو ہی خدا بنا لینا، یہ چیز جو ہے وہ درست نہیں. ایسے ہی لوگ پھر اللہ تعالیٰ کے اس نظام میں فساد ڈالنے والے ہوتے ہیں. ان آیات میں یتیموں کی بات ہوئی. یتیم کسی بھی معاشرے کا ایک پسا ہوا اور دبا ہوا طبقہ ہوتا ہے. ایسے شخص کے اوپر ظلم کرنا بہت آسان ہوتا ہے، کیونکہ اس کے پیچھے کوئی بھی نہیں ہوتا. لیکن جس کو پیچھے اللہ کی ذات دکھے گی، وہ کبھی بھی کسی کے ساتھ ایسا معاملہ نہیں کرے گا کہ کل قیامت کے دن ایک کے بدلے میں 100 لینے پڑے. اور دنیا میں بعض دفعہ انسان غریبوں کا حق مار کے، کمزوروں کا حق مار کے خوشی محسوس کرتا ہے اور اپنے آپ کو ہوشیار سمجھتا ہے، لیکن اللہ تعالیٰ نے ان آیات میں کہا کہ دیکھو، تم آج اگر کسی کا مال کھا لیتے ہو تو گویا کہ تم نے آگ کو اپنے پیٹ میں ڈال دیا. تو بات یہ ہے کہ جو بندہ اس دنیا کے لیے جیتا ہے، جس کی زندگی صرف اس دنیا کے نقشے کو دکھاتی ہے، وہ تو جتنا مرضی ناحق کر لے، کسی کے اوپر ظلم کرے، مال کے معاملے میں یا تعلقات کے معاملے میں. لیکن جو بندہ ایک بڑا معیار دیکھ لیتا ہے، اور وہ ہے آخرت کا آئینہ، اور یہ کہاں دکھتا ہے؟ یہ تقویٰ ہے. آپ کہہ سکتے ہیں کہ قرآن پاک ایک میگنیفائنگ گلاس ہے. تقویٰ اندر کی روشنی کا نام ہے. جب قرآن پاک پڑھتے ہیں تو آپ کو چھوٹی چھوٹی چیزیں بڑی بڑی ہو کے دکھتی ہیں. میگنیفائنگ، سمجھ گئے ہوں گے کہ جس میں چیز اپنے اصل سے بڑی دکھتی ہے. وہ چیزیں جو دنیا کی چھوٹی چھوٹی چیزیں، ہم اس پہ مر مٹتے ہیں نا، جب اس کو آپ بڑے کر کے دیکھیں تو آپ کو اس میں کتنے جرمز دکھیں گے، اس میں کتنے نقص دکھیں گے. کبھی آپ نے اپنا چہرہ کسی میگنیفائنگ گلاس میں دیکھا ہو؟ میرا خیال ہے آپ 2-3 منٹ سے زیادہ نہیں دیکھ سکتے، الا یہ کہ آپ کی کوئی مجبوری ہو. हम छोटे आईने में अपने आप को देखते हैं तो हम कहते हैं हम कितने हसीन लग रहे हैं, लेकिन जब हम बड़े आईने में देखते हैं तो हमारे चेहरे पे कितने दाग हैं। यही कैफियत है दुनिया के अंदर इस कुरान के आईने में अपने आप को देखने की। जिस बंदे को अपने आप को इस मैग्नीफाइंग ग्लास में देखना आ गया, फिर वो खुद अपने चेहरे के ऐप चुन लेगा, फिर वो एक एक बाल को चुन देगा, वो एक एक नक्स को चुन लेगा। वरना याद रखिए कि वो अल्लाह जिसकी नजर हमारे दिलों पे है, कल क्यामत के दिन जब वो चुनेगा हमारे ऐप तो उस वक्त चीखें निकल जाएंगी। अल्लाह ताला हमें ईमान और तकवा की रोशनी और कुरान का मिरर दे दे, जिसकी रोशनी में हम अपने आप को चुन चुन के अपनी खामियों को निकाल सकें और अपने आप को मजीद निखार सकें। अल्लाह ताला तू हमारी मदद फरमा। युसीकुमुल्लाहु फी औलादिकुम, अल्लाह ताला तुम्हें तुम्हारी औलाद के बारे में वसीयत करता है। एक लड़के का हिस्सा दो लड़कियों के बराबर है, और अगर सिर्फ लड़कियां ही हों और दो से ज्यादा हों तो इन्हें माले मतरूका का दो तिहाई हिस्सा मिलेगा, और अगर एक ही लड़की हो तो उसके लिए आधा है, और मैयत के माँ बाप में से हर एक के लिए इसके छोड़े हुए माल का छठा हिस्सा है। अगर इस मैयत की औलाद हो और अगर औलाद ना हो और माँ बाप वारिस होते हों तो इसकी माँ के लिए तीसरा हिस्सा है। हाँ, अगर मैयत के कई भाई हों तो फिर इसकी माँ का छठा हिस्सा है। ये से इस वसीयत की तकमील के बाद है जो मरने वाला कर गया या कर्ज की अदायगी के बाद। तुम्हारे बाप हों या तुम्हारे बेटे, तुम्हें नहीं मालूम कि इनमें से कौन तुम्हें नफा पहुंचाने में ज्यादा करीब है। ये हिस्से अल्लाह ताला की तरफ से मुकर्रर करदा है। बेशक अल्लाह ताला पूरे इल्म और कामिल हिकमतों वाला है। वलकुम निस्फु मा तरका अज़्वाजुकुम, तुम्हारी बीवियां जो कुछ छोड़ मरे और इनकी औलाद ना हो तो आधो आध तुम्हारा है, और अगर इनकी औलाद हो तो इनके छोड़े हुए माल में से तुम्हारे लिए चौथाई हिस्सा है। इस वसीयत की अदायगी के बाद जो वो कर गई हो या कर्ज के बाद जो तरका तुम छोड़ जाओ, इसमें उनके लिए चौथाई है अगर तुम्हारी औलाद ना हो, और अगर तुम्हारी औलाद हो तो फिर इन्हें तुम्हारे तरके का आठवां हिस्सा मिलेगा। इस वसीयत के बाद जो तुम कर गए और कर्ज की अदायगी के बाद, और जिनकी मीरास ली जाती है वो मर्द या औरत का लाला हो, यानी इसका बाप बेटा ना हो, इसका एक भाई या एक बहन हो, तो इन दोनों में से हर एक का छठा हिस्सा है, और अगर इससे ज्यादा हो तो एक तिहाई में सब शरीक है। इस वसीयत के बाद जो की जाए और कर्ज के बाद जबकि औरों का नुकसान न किया गया हो, ये मुकरर किया हुआ है अल्लाह की तरफ से, और अल्लाह ताला दाना और बुर्दबार है। तिल का हुदूदुल्लाह, ही ये अल्लाह की हदें हैं मुकरर की हुई, और जो अल्लाह ताला की और उसके रसूल की फरमाबरदारी करेगा इसे अल्लाह ताला जन्नतों में ले जाएगा, जिनके नीचे नहरें बह रही हैं, जिनमें वो हमेशा रहेंगे, और ये बहुत बड़ी कामयाबी है। और इसके बरक्स वमन यासिल्लाह व रसूलहू व यतअद्द हुदूदहू, और जो शख्स अल्लाह ताला की और उसके रसूल की नाफरमानी करे और इसकी मुकर्ररा हदों से आगे निकले, इसे वो जहन्नुम में डाल देगा जिसमें वो हमेशा रहेगा, और ऐसे लोगों के लिए रुस्वा कुन अज़ाब है। ये थी आयत नंबर 11 से 14, 11 to 14। इनका उनवान है वरासत की बांट, ना तो गैर मुनसिफाना है और ना गैर हकीकत पसंदाना। आपको अगर किसी को लफ्ज़ थोड़े मुश्किल लगा करें तो आप उसको अपने लफ्ज़ों में चेंज कर सकते हैं। क्या टॉपिक है इसका कि वरासत की बांट ना तो गैर मुनसिफाना है, यानी अल्लाह सुबहाना ताला ने वरासत के जो कानून बनाया उसमें किसी के ऊपर जुल्म नहीं किया, सरासर इंसाफ है। और दूसरी बात, गैर हकीकत पसंदाना नहीं, रियलिस्टिक है। दुनिया में आप देखिए कि लोगों ने जो भी माल के बारे में कानून बनाए वो किसी न किसी एक तरफ झुकाव वाले थे। मसलन अगर आप कदीम कबायली दौर में देखें तो लड़का बहुत अहमियत रखता था, क्योंकि लड़ता था, कबीले का बड़ा होता था, इसलिए विरासत में लड़की को महरूम करके सारा लड़के को दे दिया जाता था। इसके बरक्स आज के दौर में अगर आप देखें तो औरत का अमल दखल बढ़ा, तो आज ये दावा हो गया कि लड़के और लड़की को बराबर कर दीजिए। तो आप कह सकते हैं कि पिछले दौर का असूल अगर गैर मुनसिफाना था तो आज के दौर का ये असूल कि औरत और मर्द को बराबर कर दिया जाए, ये गैर हकीकत पसंदाना है। इसलिए कि औरत की जरूरियात मर्द की जरूरियात से बहुत फर्क होती हैं। एक छोटी सी मिसाल से आप समझ सकते हैं। बिलफर्ज एक शख्स जो है उसका इंतकाल होता है, अपने पीछे एक बेटा और एक बेटी छोड़ के मरता है, और उसके पास समझ लीजिए कि 1 लाख रुपया था। अब मरते ही उसे 1 लाख में से इस्लाम की शरीयत की बांट क्या है कि 66,000.66 जो है वो बेटे को दे दिए जाएं, और 33,000.33 जो है वो बेटी को दे दिए जाएं। चलिए आगे चलिए, क्या होगा, कुछ अरसे के बाद उस बेटी की शादी होगी। अब जब बेटी की शादी होगी तो वारिस या वली होने के नाते उस बहन की शादी का जिम्मा उसके ऊपर है। हो सकता है वो अपने उस छोड़े हुए माल में से 33,000 बहन की शादी पे लगा देता है। इसके साथ साथ वो औरत जब निकाह करके दूसरे घर जाती है तो उसका शौहर उसको हक महर में 33,000 मिसाल दे देता है। अब इस औरत के साथ क्या हुआ, पहले 33 बाप से मिला, फिर हक मेहर में 33,000 मिला, 66 भी हो गया, और शादी में भाई की तरफ से कुछ खर्चे खराजात और जेवरात भी मिल गए। इसके बरक्स उस भाई को देखिए जिसको 66,000 मिले, 33,000 वो अपनी बहन की शादी पे लगा गया, कल अपनी शादी करता है, अपनी बीवी को 33,000 दे देता है, उसके पास क्या रहा? इस्लाम में मर्द को कवाम बनाया गया, मर्द के पास जिम्मेदारी है, औरत का तो सारा माल फिर मर्दों के हाथ में जाता है, या वो ज्वेलर्स होते हैं, या वो बुटीक वाले होते हैं, या डायर होते हैं, अपनी मर्जी से दे दें ना दे दें। अब देखिए कि औरत तो अपना माल हमेशा ही खर्च करती है अपनी तईशात पे, तो लिहाजा अल्लाह ताला ने जो कानून दिए वो तमाम बेतदालियों से पाक हैं, उसमें कभी किसी का साथ नहीं दिया गया, गलत बात नहीं कही गई। अल्लाह ताला हमें जो जाब्ते देते हैं वो असल में दुनिया में ही अमन और चैन कायम करने का जरिया है। इसी से फिर यतीमों के हकूक, वारिसों के हकूक, ये सारा कानून विरासत है। और हैरत की बात नहीं है कि पूरा कानून विरासत सिर्फ इन दो तीन आयतों में समेट दिया गया, जिसको सिर्फ समझने के लिए कई किताबों की जरूरत है, कितनी शरह की जरूरत पड़ती है। आज देखिए कि विल के मामले में कितनी आपको मुख्तलिफ हदें मिलती हैं। एक तरफ ये कि आप सारा माल किसी को डोनेट कर दें, एक तरफ यह कि आप कुछ नहीं कह के जाते तो सारा माल खुद बहुत हुकूमत को मिल जाता है, एक तरफ यह कि किसी एक लाडले को आप अपना सारा माल देते हैं। इस्लाम ने इसकी इजाजत नहीं दी। इस्लाम कहता है कि तुम अल्लाह के हो, तुम्हारा माल अल्लाह ने तुम्हें दुनिया में दिया, जितने दिन जहाँ खा सकते हो खा लो, पी लो, तुम्हारा है, लेकिन आज तुम्हारी आंखें बंद हुई तो ये तुम्हारा नहीं रहा। हाँ, बहुत भी इसमें तुम अपना रखना चाहोगे तो ये सिर्फ 100 में से 33 रुपए हैं, 1/3 तुम्हारा है, तुम जिसको चाहो दे दो, लेकिन याद रखो फिर किसी वारिस को नहीं देना। वसीयत की बेतदालियां इंसान को जहन्नम के करीब ले जाती हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत का खुलासा है कि एक आदमी जन्नत के बिल्कुल करीब होता है, इतने में गलत वसीयत की वजह से वो जहन्नुम में दाखिल हो जाता है, और इसके बरक्स एक शख्स जहन्नुम के करीब जाने वाला होता है लेकिन इतनी इंसाफ वाली वसीयत करता है, इतनी अच्छी वसीयत है कि बाज़ दफ़ा वो जन्नत की तरफ चल पड़ता है। तो लिहाजा हम सबको अल्लाह से दुआ करनी चाहिए कि हमें इन आयतों को मजीद तफसील से समझने की तौफीक अता फरमाए, और हमारी जिंदगी ऐसी ना हो कि हम जिंदगी भर भी किसी के हकूक को मारें और मरते मरते भी एक ऐसी हक तलफी कर जाए कि पीछे चंद लोगों को फायदा देने की वजह से खुद जहन्नुम का ईंधन बन जाए। इससे ये भी पता चलता है कि हर एक को मौत आनी है, और इससे ये भी पता चलता है कि अल्लाह ताला ने सिर्फ जिंदगी जिंदगी के कानून और जाब्ते नहीं दिए बल्कि बिस्तरे मर्ग तक की हिदायत इस्लाम ने दी। इसीलिए तो आप कहेंगे कि इस्लाम एक मुकम्मल जाब्ते हयात है।